यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। देशका विभिन्न स्थानमा अधिक वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध। अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। रसुवाको लेन्दे खोलामा आएको बाढ़ीका कारण अवरूद्ध सेफ्रुवेसी रसुवागढ़ी सड़क खण्डमा यातायात सञ्चालन। एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बीच भेटवार्ता। आज साउनको पहिलो सोमबार देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो। र उत्तरी गाजामा राहत पर्खिरहेका सर्वसाधारणमाथि इजरायली सेनाको आक्रमण। कम्तीमा 67 जनाको मृत्यु।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्,
सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। मुलुकका विभिन्न स्थानमा अधिक वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। वर्षाका कारण अचानक बाढ़ी आउनुका साथै नदीको जलसतह बढ़ने भएकाले तटीय क्षेत्रमा थप सजगता अपनाउन विभागले आग्रह गरेको हो। अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोबाट देशभरका 4 राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको गृह मन्त्रालयले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभा स्थित कोशी राजमार्ग, पाँचथर स्थित मेची राजमार्ग, रसुवा स्थित पासाङ लामु राजमार्ग र रूकुम पश्चिम स्थित जाजरकोट डोल्पा भेरी करिडोर अवरूद्ध भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन सबैमा अनुरोध गर्नु भएको छ। प्रधानमन्त्री ओलीले मौसमजन्य विपदबाट जोगिन तथा सजग रहन आह्वान पनि गर्नु भएको छ। मनसून प्रतिकार्य कमाण्ड पोस्टले मनसूनका बेला विद्युत तथा संचार सेवा अवरूद्ध हुने समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसंचार प्राधिकरणलाई आग्रह गरेको छ। कमाण्ड पोस्टको सिंहदरबारमा हिजो बसेको मनसून अवधिभर बाढ़ी पहिरो डुबान र भारी वर्षाका कारण विद्युत आपूर्ति तथा संचार प्रणाली अवरूद्ध हुने समस्या तत्काल समाधान गर्न बैठकले विद्युत र दूरसंचार प्राधिकरणलाई अनुरोध गरेको हो। यस्तै बैठकले मनसून अवधिभर नेपाल टेलिकम, एनसेल लगायतका दूरसंचार सेवा प्रदायकका टावरमा नियमित रूपमा विद्युत आपूर्ति सुनिश्चित गर्न विद्युत प्राधिकरणलाई अनुरोध गरेको हो। गत असार 24 गते रसुवाको लेन्दे खोलामा आएको बाढ़ीका कारण अवरूद्ध स्याफ्रुवेसी रसुवागढ़ी सड़क खण्डमा यातायात सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पहिलो चरणमा हिजो अपरान्हदेखि सड़क एकतर्फी सञ्चालनमा ल्याइएको बताउनुभयो। बाढ़ीका कारण स्याफ्रुवेसीदेखि रसुवागढ़ीसम्म दर्जनौ स्थानमा सड़क क्षति भएको र लिङलिङमा भौगर्भिक अवस्था कमजोर र असहज स्थान भएकाले नयाँ ट्र्याक खोल्न हप्ता दिन लागेको बताइएको छ। काठमाण्डुबाट छुटेका हलुका सवारी साधन अब सिधै रसुवागढ़ीसम्म पुग्ने गल्छी त्रिशुली रसुवागढ़ी सड़क सुधार आयोजनाले जनाएको छ। पछिल्ला 4 कञ्चनपुरमा सबैभन्दा धेरै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरको महेन्द्रनगर स्थित हनुमान नगर मापन केन्द्रमा 48.8 मिलिमिटर वर्षा मापन गरिएको जनाएको छ। विभागले उक्त वर्षा देशभरकै सबैभन्दा बढ़ी वर्षा मापन भएकाले थप पानी पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। त्यसै गरी विभागले सूचना जारी गर्दै हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक आज ललितपुर च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव, पार्टीको संगठनात्मक कामको रिपोर्टिङ, विधान महाधिवेशनको तयारी लगायत विविध विषयमा छलफल हुनेछ। पार्टीको केन्द्रीय कमिटी बैठकमा यसअघि सचिवालय र पोलिट ब्यूरो बैठकबाट पारित विधान संशोधन प्रस्ताव पेश भई छलफल हुने नेता गौतमले जानकारी दिनुभयो। विधान संशोधन प्रस्तावमा 70 वर्ष उमेरहद र दुई कार्यकाल मात्र कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ। यसै गरी पार्टीमा स्थायी पोलिट ब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने प्रस्ताव गरिएको छ। एमालेको केन्द्रीय कमिटी 357 सदस्य हुने व्यवस्था छ। केन्द्रीय कमिटिको बैठक आज र भोलि बस्ने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बीच भेटवार्ता भएको छ। ललितपुर च्यासल स्थित एमालेको केन्द्रीय कार्यालयमा उहाँहरू बीच भेटवार्ता भएको हो। भेटवार्तापछि पूर्व राष्ट्रपति भण्डारीले पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनैतिक विषयवस्तुमाथि छलफल भएको जानकारी दिनुभयो। पूर्व राष्ट्रपति भण्डारीले आफ्नो पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको जानकारी दिनुभयो। उहाँहरूबीच करिब डेढ़ घण्टा कुराकानी भएको हो। पूर्व राष्ट्रपति भण्डारी जिम्मेवारीबाट बाहिरिएपछि पहिलो पटक एमाले मुख्यालय च्यासल पुग्नु भएको हो। उहाँले यसअघि नै पार्टी राजनीतिमा आउने सार्वजनिक घोषणा गरिसक्नु भएको छ। यस विषयले एमालेको सचिवालय र पोलिट ब्यूरो बैठकमा प्रवेश पाएपछि हिजो नेतृत्वसँग औपचारिक छलफल भएको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचित प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्ने बताउनु भएको छ। सभापति देउवा निवास बुढा नीलकण्ठमा हिजो नेपाल मतदाता अधिकार मंचले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मसौदामा संशोधनका लागि बुझाएको ज्ञापन पत्र बुझ्दै उहाँले जनतासँग सिधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचनभित्र समानुपातिक प्रतिनिधित्व जरूरी भएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण निश्चित भएको छ। आगामी भदौ 31 र असोज 1 गते प्रधानमन्त्रीले भारतको औपचारिक भ्रमण गर्नुहुने भएको हो। परराष्ट्र मन्त्रालय लगायत सम्बन्धित निकायले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी शुरू गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक मिति भने सार्वजनिक गरिसकेको छैन। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले संयुक्त राष्ट्रसंघको मानवाधिकार परिषदमा नेपालको मानवाधिकार सहितको विश्वव्यापी आवधिक समीक्षाको प्रतिवेदन निर्धारित समयभित्र तयार पारी सम्बन्धित समिति र कानून समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले समितिले मानव अधिकारको कार्यान्वयनको सम्बन्धमा सूचकमा आधारित अनुगमन तथा प्रगतिको रिपोर्टिङ प्रणाली को विकास गरी कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई निर्देशन दिएको हो। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संविधानमा निर्दिष्ट भएका मानव अधिकार सम्बन्धी धेरै कानून निर्माण भए पनि अझै धेरै बन्न बाँकी रहेको र सरकारले ती कानूनहरू निर्माणका लागि काम गरिरहेको बताउनुभयो।
यो वर्ष पनि आगामी वर्ष पनि यो हामीले संविधानमा जे जे कुराको फन्डामेन्टल राइटको कुराकानी गरेका छौँ, एउटा मार्जिनलाइज कम्युनिटीको चाहिँ कुरा गरेका छौँ, होइन जे जे चाहिँ कुरा गरेका छौँ, राजनीतिक रूपले या चाहिँ आर्थिक रूपले, सामाजिक सांस्कृतिक रूपले या अरू चाहिँ अरू अरू हिसाबले चाहिँ जसरी चाहिँ चुनौतको कुरा उठिरहेको छ, शोषण दमनको कुरा उठिरहेको छ, हामी त एउटा चाहिँ युद्धबाट चाहिँ शान्ति प्रक्रियाबाट चाहिँ यहाँ ठाउँमा आइपुगेको मुलुक हो, त्यसबाट सिर्जना भएको जुन संक्रमणकालीन न्यायालय चाँडोभन्दा चाँडो टुक्राउने कुरामा हामी काम त गरिरहेका छौँ, तर त्यो अझ चाहिँ जति स्पिडमा हुनुपर्ने त्यो भइरहेछ भनेर कुरा हामी सबैले भनेकै छौँ। त्यसमा पनि सरकारको चाहिँ गम्भीर ध्यान गर्नु भएकै छ, त्यसलाई अझ चाँडै चाहिँ कसरी स्पिडाइड गर्ने भन्ने कुरामा सरकारको गम्भीर ध्यान गर्नु भएको छ।
बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले सबै प्रकारका असमानता र भेदभाव अन्त्य गर्ने सबैका लागि मानवाधिकार सुनिश्चित गर्न आवश्यक कानूनहरू निर्माण गर्ने क्रममा धेरै कानून निर्माण भइसकेको र प्राथमिकीकरणका आधारमा थप कानून बन्ने क्रममा रहेको बताउनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मीडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ। समितिको हिजोको बैठकमा सांसदहरू देवेन्द्र पौडेल, विद्या भट्टराई, रेखा शर्मा, डाक्टर चन्द्र भण्डारी, सुमना श्रेष्ठ लगायतले मीडिया काउन्सिललाई आम संचार परिषद बनाउनु पर्ने, नागरिकको सुसूचित हुने अधिकारका लागि सही सूचना सम्प्रेषण गर्न संचार माध्यमलाई प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभयो। केही संचार माध्यमहरूले चरित्र हत्या गर्ने र फेक समाचार प्रसारण तथा प्रकाशन गर्ने गरेपछि माफी माग्ने प्रवृत्ति बढ़ेको भन्दै सांसदहरूले चरित्र हत्याको क्षतिपूर्ति सहित कड़ा कार्यवाहीको प्रावधान सहित विधेयक संशोधन गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको हिजो बसेको बैठकमा मधेसी आयोगको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदनमाथि छलफल भएको छ। बैठकमा सांसदहरूले आयोगले बाल विवाह, महिला हिंसा र हत्याका घटनामा न्यूनीकरण लगायतका कुरीति र कुसंस्कार अन्त्यका लागि नीतिगत सुधार र जनचेतनामूलक कार्यक्रममा जोड़ दिन सुझाव दिनुभयो। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरूले वन्यजन्तुको सुरक्षा तथा मानव वन्यजन्तु द्वन्द कम गर्न राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तु मैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँहरूले वर्तमान कानूनमा भएका झन्झटिला प्रावधानका कारण देखिएका समस्या समाधानका लागि सरोकार भएका निकाय तथा विज्ञसँग छलफल गर्नुपर्ने सुझाव दिनुभयो। प्रांगारिक मलको प्रयोगले उत्पादन लागत कम लाग्ने र मानव स्वास्थ्यमा समेत फाइदा पुग्ने भएकाले अधिकांश किसानले अहिले प्रांगारिक मलको प्रयोग गर्न थालेका छन्। रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वरा शक्ति कमजोर बन्दै गएपछि पछिल्लो समय प्रांगारिक मलको प्रयोगमा किसानले जोड़ दिन थालेका हुन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
रासायनिक मलको अत्याधिक प्रयोगले माटोको उर्वरा शक्ति कमजोर बन्दै गएपछि प्रांगारिक मलको प्रयोगमा किसानले जोड़ दिन थालेका छन्। यो मलको प्रयोग गर्दा 4-5 वर्षसम्म अरू मलको प्रयोग गर्नु नपर्ने र उत्पादनमा समेत वृद्धि हुने सुनसरी देवानगंजका किसान भूमनारायण मेहताको भनाइ छ।
प्रांगारिक मल जो छन् यो दिएपछि हाम्रो खेतमा उर्जा पनि बढी हुन्छ। एक वर्षमा एकचोटि दिएपछि 4-5 सालसम्म यो काम गर्छ।
गाउँघरमै उत्पादन हुने प्रांगारिक मलको प्रयोग गरेर अर्ग्यानिक खेती गर्दै आएको अर्का किसान राजेश मेहताको भनाइ छ।
यहाँ जति बाढी छ सबैमा शुद्ध प्रांगारिक मल छ। अहिले यहाँ खेतमा पनि छ, बाढीमा पनि छ, प्रांगारिक मल स्टोर गरेर राखेको छु।
माग बढेपछि यसको प्रयोग सँगै किसानले आफै उद्योग स्थापना गरेर प्रांगारिक मल समेत उत्पादन गर्दै आएका छन्। सुनसरीका किसान सुरेन्द्र प्रसाद यादवले करिब 11 लाख रुपियाँको लागतमा सञ्चालनमा ल्याउनु भएको शिव अर्ग्यानिक मल उद्योगले वार्षिक 350 टन प्रांगारिक मल उत्पादन गर्दै आएको छ। प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको 50% अनुदानमा उहाँले उद्योग सञ्चालनमा ल्याउनु भएको हो। प्रांगारिक मलको महत्वबारे किसानमा जनचेतना जागेकाले यसको माग बढेको उहाँको भनाइ छ।
अहिले मान्छेमा धेरै जनचेतना जागेको छ। यो मल भनेको जमिनलाई पनि जीवन्त राख्ने काम गर्छ र यसबाट उत्पादन भएको खाद्य पदार्थ चिजहरू शरीरलाई पनि हानि गर्दैन। यो लामो समयसम्म खेतमा काम गर्छ।
परियोजनाले रासायनिक मलको लाई विस्थापित गर्दै जाने उद्देश्यले प्रांगारिक मल उत्पादन उद्योगलाई अनुदान समेत दिँदै आएको छ। ग्रेडिङ, प्याकेजिङ, मेसिनरी, औजार तथा भौतिक संरचनामा अनुदान दिँदै आएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाई विराटनगरका प्रमुख मनोज कुमार यादवको भनाइ छ।
हामीले कृषक समूह सहकारीहरूसँग र स्थानीय उत्पादन तरकारी खेतीमा लागेका किसानहरूसँग मिलेर उहाँहरूलाई सानसानो सपोर्ट गरेर फर्मी कम्पोस्ट पिटहरू, घाम नपर्ने गरिकनको छानाहरू हाल्ने र त्यसको ग्रेडिङ र प्याकेजिङ गर्ने त्यो छान्ने, त्यसमा भएका गणौलाहरूलाई जोगाउने र राम्रो उच्च गुणस्तरको त्यसलाई चाहिँ ल्याबमा हामीले टेस्ट गराएर त्यसमा भएको खाद्य तत्वहरूको मात्रा निर्धारण गरेर जुन मलले त्यो मापदण्ड पूरा गर्छ त्यसलाई चाहिँ बजारमा बिक्री वितरण र त्यही स्थानीय गाउँठाउँमा प्रयोग गर्नलाई सहयोग गरेका छौँ।
यो मलको प्रयोगले माटोको भौतिक, रासायनिक तथा जैविक गुण मात्र नभएर खानाको स्वाद र मानव स्वास्थ्यमा समेत सुधार ल्याउन सकिने भएकाले यसको प्रयोगलाई विस्तार गर्दै जानु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
भोलिदेखि नेपाल भारत गृह सचिव स्तरीय बैठक बस्दैछ। भारतको नयाँ दिल्लीमा भोलि र पर्सी दुई दिनसम्म चल्ने बैठकमा सीमा अपराध, सीमा व्यवस्थापन, सीमा स्तम्भको मरमत, लागू पदार्थ, मानव तस्करी, सीमा क्षेत्रमा संयुक्त गस्ती र निगरानी लगायतका विषयमा छलफल हुनेछ। राष्ट्रिय सभाको संघीयता तथा राष्ट्रिय सरोकार समिति बैठकमा बैठकबारे जानकारी गराउँदै गृहमन्त्री रमेश लेखकले भारतसँग सीमा सम्बन्धी विषयमा औपचारिक छलफल गर्न लागेको जानकारी दिनुभयो। आज यस वर्षको पहिलो श्रावण महिनाको सोमबार पशुपतिनाथ मन्दिर लगायत देशका शिव मन्दिरहरूमा घुइँचो लागेको छ। आजदेखि श्रावण महिनाभर पशुपतिनाथ दर्शनमा आउने भक्तजनले निशुल्क यातायात सुविधा पाउने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाष चन्द्र जोशीले जानकारी दिनुभयो। धर्म संस्कृतिसँग सम्बन्धित संस्था र यातायात व्यवसायको सहयोगमा आजदेखि यस्तो सुविधा दिन लागि उहाँले बताउनुभयो। यसै गरी आजदेखि चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निशुल्क सेवा दिनेछन्। यसमध्ये दुईवटा बस गीता प्रेसको नेपाल स्थित बुक डिपोले व्यवस्था गरेको र दुईवटा बस यातायात व्यवसायी उच्च राष्ट्रिय महासंघले गरेको सदस्य सचिव जोशीले बताउनुभयो। मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले गैराती खानेपानी मन्त्री प्रदीप यादवले अनुगमन गर्नुभएको छ। गैराती मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल टुडालदेवी, विशालनगर बंशीधर मार्ग र सुवर्ण शमशेर सड़कसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याएको स्थलमा छड्के अनुगमन गर्नुभएको हो। निर्वाचन आयोगले रूपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर 3 आउँदो कार्तिक 17 गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नेता पोखरेल अरियालका अनुसार स्वीकृत कार्यक्रम अनुसार आगामी असोज 21 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारको मनोनयन दर्ता हुनेछ। यस्तै असोज 24 गते बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म उम्मेद्वारको नाम फिर्ता तथा सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो 3 बजेदेखि 6 बजेसम्म उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ। निर्वाचन कार्यक्रम अन्तर्गत कार्तिक 17 गते बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ। बाजुराको त्रिवेणी नगरपालिकाका किसानहरू सामूहिक पशुपक्षी पालनको अभ्यासमा लागेका छन्। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले किसानलाई व्यावसायिक बनाउने योजना अनुसार अनुदानका कार्यक्रम मार्फत कुखुरा पालन र भैंसी पालनमा सामूहिक व्यावसायिक अभ्यास शुरू गरेको हो। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
उत्पादनसँग जोडिने र गाउँमै स्वरोजगार बन्ने उद्देश्य सहित बाजुराको त्रिवेणी पालिकाका कृषकहरू सामूहिक पशुपन्छी पालनको अभ्यासमा लागेका छन्। विशेष कृषि तथा पशुपालन समूह त्रिवेणी चारका कृषक टेकराज गिरी:
हामीले सामूहिक भैँसी पालन फर्म शुरूआत गरेका छौँ। 11 सदस्यको घरबाटै दैनिक इन्भल्भ हुने गरी घाँस संकलन गर्ने, दुग्धजन्य पदार्थ, दुध, दही, मोहीहरू स्थानीय बजारमा बिक्री वितरण गर्ने गरेका छौँ। समूहमा आबद्ध सदस्यहरूको आय आर्जनका लागि चाहिँ यसले पक्कै पनि टेवा छ।
परम्परागत व्यवसायबाट जीविकोपार्जन गर्नै मुस्किल भएपछि आधिकारिक रूपमै आधुनिक सामूहिक पशुपालनमा लाग्नुपर्छ भन्ने मान्यता बमोजिम त्रिवेणी नगरपालिका 3 र 4 कृषकहरू सामूहिक उत्पादन मार्फत राम्रो आमदानी गर्न शुरू गरिसकेका छन्। स्थानीय कृषक तुलादेवी अहेडी:
एकदम खुसी छ भैँसा पालनलाई, हामीलाई राम्रै होला भन्ने आशा छ।
युवाहरूलाई गाउँमै केही गर्न सकिन्छ भन्ने सन्देश सहित बाजुरामै पहिलो पटक सामूहिक पशुपालनको अभ्यास अगाडि सारिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले जनाएको छ। कार्यालय प्रमुख सिद्ध
राज जैसी
मान्छेलाई आय आर्जनमा जोड्ने हो। आय आर्जनसँग जोडिरहँदा त्यहाँ दुईवटा कुरा जोड्छौँ हामी, एउटा पोषणमा सुधार आयो कि आएन, अर्को गरिबी न्यूनीकरण भयो कि भयो, मूल मर्म त्यो। अब व्यावसायिक काम हो, खुद्रा गरेर यो काम हुनेवाला छ।
कृषकले हौसलाका साथ सञ्चालन गरिरहेको सामूहिक पशुपन्छी पालनको नयाँ तथा उदाहरणीय अभ्यासमा त्रिवेणी नगरपालिका समेत साझेदार बनेको छ। नगर प्रमुख कर्ण बहादुर थापा,
यही क्रान्ति गरौं, साझेदार संस्था निकायमा पुगौं, नगरपालिका पछाडि मलजलका लागि हामी सदस्यौं, संघ छ, प्रदेश सरकार छ, यसैमा हाम्रो अस्तित्व हो। त्यसैले हामी संयुक्त हाम्रो गाउँ बनाउन, हाम्रो ठाउँ बनाउनका लागि सबै पर्छ।
कृषकलाई सामूहिक व्यवसायमा जोड्ने, उत्पादन र आय आर्जन अभिवृद्धि गर्ने तथा युवालाई गाउँमै स्वरोजगार बनाउने उद्देश्य अनुरूप सञ्चालित सामूहिक पशुपालनको यो अभ्यास गाउँमै गरिखाने किसानलाई सहज र भरपर्दो माध्यम बनिरहेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
अब अन्तर्राष्ट्रिय समाचार। उत्तरी गाजामा इजरायली सेनाको आक्रमणमा परि राहत सामग्री बोकेका ट्रकको प्रतीक्षा गरिरहेका 67 जनाको मृत्यु भएको छ। गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार राहतका लागि लाइन बसेका सर्वसाधारणमाथि इजरायली सेनाले आक्रमण गरेको हो। इजरायली सेनाले भने सम्भावित खतरा देखिएपछि प्रतिरक्षाका लागि गोली चलाइएको प्रतिक्रिया दिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
साताको पहिलो दिन आइतबार नेपाली शेयर बजारमा उतार चढ़ाव भई 11 महिना यताकै सबैभन्दा बढ़ी रकम बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन 2870 अंकमा रहेर बन्द भएको शेयर बजार आइतबार कारोबारका क्रममा बढ़ेर 2922 अंकसम्ममा पुगेको भए पनि अन्तत पछिल्लो दिनकै अंक 2870 अंकमा झरेर बन्द भएको छ। आइतबार कारोबार रकम पनि उल्लेख्य रूपमा बढ़ेको छ। अघिल्लो दिन गत बिहिबार 16 अर्ब 59 करोड़को कारोबार भएको बजारमा आइतबार भने 21 अर्ब 46 करोड़ रूपियाँ बराबरको कारोबार भएको छ। आइतबारको कारोबार रकम विगत 11 महिना यताकै उच्च कारोबार रकम हो। आइतबार 105 कम्पनीहरूको मूल्य बढ्दा 144 कम्पनीहरूको मूल्य घटेको छ। यस दिन फाइनान्स समूह सबैभन्दा धेरै 2.26% घटेर कारोबार भएको छ। यस दिन 5 कम्पनीको मूल्य 10% वृद्धि भएको छ। आइतबारको कारोबार पछि बजार पूँजीकरण 47 खर्ब 87 अर्ब रूपियाँ बराबर पुगेको छ। आन्तरिक राजस्व कार्यालय वीरगंजले गत आर्थिक वर्षमा 9 अर्ब 45 करोड़ 95 लाख राजस्व संकलन गरेको छ। कार्यालयले आर्थिक वर्ष 2080-81 को तुलनामा गत आर्थिक वर्षमा 2 अर्ब 58 करोड़ बढ़ी राजस्व संकलन गरेको जनाएको छ। कार्यालयका प्रमुख कर अधिकृत टीका राज चौलागाईले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व संकलनको वृद्धि दर भने 35.57% रहेको बताउनुभयो। कार्यालयले वार्षिक लक्ष्यको 109% लक्ष्य हासिल गरेको छ। नेपाल राष्ट्रिय व्यवसाय महासंघले सबै वस्तुमा अधिकतम खुद्रा मूल्य एमआरपी अनिवार्य रूपमा लागू गर्ने निर्णय तत्काल पुनर्विचार गर्न माग गर्दै सरकारको ध्यान आकर्षण गराएको छ। महासंघले आइतबार पूर्वाधारको तयारी नगरी सबै वस्तुमा एमआरपी लागू गर्न खोजेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई भेट गरी ध्यान आकर्षण पत्र बुझाएको छ। सबै वस्तुमा एमआरपी लागू गर्ने सरकारको निर्णयले व्यवसायीहरूलाई थप निराश बनाउने तथा व्यवसाय नै छोड्न बाध्य बनाउने खतरा रहेको अध्यक्ष मनोज बाबु श्रेष्ठले भेटवार्ताका क्रममा बताउनुभयो। भेटका अवसरमा महासंघले भारतबाट आइरहेका चोरी पैठारीका सामग्रीहरूको नियन्त्रण गर्न पनि सरकारको ध्यान आकर्षण गराएको छ। सूचना प्रविधि सम्बन्धी साताव्यापी प्रदर्शनी आइतबार काठमाडौँमा सम्पन्न भएको छ। सफ्टवेयरिका कलेज अफ आईटीएन ई कमर्सले आयोजना गरेको प्रदर्शनीमा विद्यार्थीहरूले विकास गरेका सफ्टवेयर, एआईमा आधारित उपकरणहरू, साइबर सुरक्षा सम्बन्धी प्रणाली लगायतका सृजनात्मक आविष्कारहरू प्रस्तुत गरिएको थियो। प्रदर्शनीमा कलेजका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित सीसी क्यामेरा, ह्याकिङबाट बस्ने सुरक्षात्मक प्रणाली, आपतकालीन अवस्थाका लागि प्रयोग गर्न सकिने ड्रोन, शैक्षिक व्यवस्थापन प्रणाली जस्ता व्यावहारिक र नवीनतम प्रविधिको प्रदर्शन गरेका थिए।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
कोरियाको सियोङनाङ ओपन तेक्वान्दो च्याम्पियनशीपमा नेपालले 5 स्वर्ण 1 रजत र 1 काँस्य सहित 7 पदक जितेको छ। सीता तामाङ र प्रेम बहादुर लिम्बुले 2 स्वर्ण पदक जितेका छन्। 40 वर्ष उमेर समूहमा उनीहरूले इन्डिभिजुअल र पियर तर्फ 2 स्वर्ण जितेका हुन्। 30 वर्षको उमेर समूहमा रमिला तामाङले इन्डिभिजुअल तर्फ 1 स्वर्ण पदक जितिन्। जित बहादुर बोर्ड र अञ्जन चौधरीको जोडीले 40 वर्ष उमेरमा 1 स्वर्ण पदक जित्यो। इन्डिभिजुअल तर्फ जितले रजत र अञ्जलले 1 काँस्य पदक जिते। यो जितमा यो प्रतियोगितामा 5 खेलाड़ीको सहभागिता रहेको थियो। यस्तै पार्क चुङही कप इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनशीपमा नेपालका अस्मिन राउत र निशा धर्नाले समान 1 स्वर्ण र 1 रजत पदक प्राप्त गरेका छन्। 30 वर्षको उमेर समूहमा उनीहरूले फेयर तर्फ रजत र इन्डिभिजुअल तर्फ 1 स्वर्ण पदक जिते। दक्षिण एसियाली फुटबल महासंघ साफ U17 च्याम्पियनशीपमा नेपाल समूह एमा परेको छ। साफले आइतबार सार्वजनिक गरेको ड्र अनुसार समूह एमा नेपाल सहित श्रीलंका र बंगलादेश छन्। यसै गरी समूह बीमा भारत भूटान मालदिव्स र पाकिस्तान छन्। साफ U17 च्याम्पियनशीप अक्टोबर 17-27 श्रीलंकामा हुँदैछ। विभागीय टोली नेपाल एपीएफ क्लबले एन्फा U16 युथ लीगमा आइतबार हिमालयन शेर्पा क्लब विरूद्ध 2-0 सहजित दर्ता गरेको छ। जितसँगै एपीएफले 6 खेलमा 9 अङ्क जोडेको एपीएफ 6 स्थानमा उक्लिएको छ। पराजित हिमालयन शेर्पा समान खेलबाट 8 अङ्कका साथ 7 स्थानमा छ। सातौं बाटो स्थित एन्फा मुख्यालय मैदानमा एपीएफलाई जित दिलाउन पूजन ढकाल र आदर्श मेचेले गोल गरे।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही लुम्बिनी कर्णाली र सुदूरपश्चिम लगायत देशका पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा अधिक वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.2 डिग्री सेल्सियस न्यूनतम तापक्रम 21.8 डिग्री सेल्सियस वर्षा फाटफुट। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:21 भयो भने सूर्यास्त भरे साँझ 7:24 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। देशका विभिन्न स्थानमा अधिक वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध। अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। रसुवाको लेन्दे खोलामा आएको बाढ़ीका कारण अवरूद्ध स्याफ्रुवेशी रसुवागढ़ी सड़क खण्डमा यातायात सञ्चालन। एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बीच भेटवार्ता। आज साउनको पहिलो सोमबार देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो र उत्तरी गाजामा राहत पर्खिरहेका सर्वसाधारणमाथि इजरायली सेनाको आक्रमण कम्तीमा 67 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।